नमस्कार, उज्यालो 90 नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको कार्यक्रम श्रुति सम्वेकमा प्राविधिक साथी सशेन्द्र गौतमसँगै म अच्युत घिमिरेको स्वागत छ। श्रुति सम्वेकको मंगलबारको श्रृङ्खलामा हामीले गएको सातादेखि कृष्ण अविरलको उपन्यास लालचुडीको वाचन शुरू गरेका छौं। आज लालचुडीको दोस्रो श्रृङ्खला लिएर आइपुगेका छौं। लालचुडीमाथि मिश्र वैजयन्ती लेख्नुहुन्छ, नारी उत्पीडनका विभिन्न झलकहरूमध्ये पुरुषका माझमा नारीले बेक्नुपर्ने साधन सम्झिने समाजको उदाङ्गो तस्विर। यो उपन्यास नारीहरूले मात्र नभएर समाज फेर्छु भनेर लागेका पुरुषहरूले अझ गहनतम ढंगले पढ्नुपर्ने पुस्तक बनेको छ। सामाजिक संस्कारको चपेटामा पिल्सिएर बाँचिरहेका विवाहयोग्य उमेरका निरीह ज्योतिहरूलाई आफ्नो क्षमतामा उभिने सकारात्मक सन्देश समेत दिएको छ यही उपन्यास लालचुडी। आज हामी दोस्रो श्रृङ्खला वाचन गर्दैछौ पृष्ठ 17बाट। आज तोराकै देखेला कुटुम्सन आवत बा, जल्दी तयार हो जा। आज तँलाई हेर्ने मान्छे आउँदैछन्, छिटो तयार परेर बस। मुल्डोकाबाट घरभित्र पस्दै गर्दा आमाले एकै श्वासमा भन्नुभयो। उहाँ दिउँसोको समयमा पनि दमादम घरबडार्दै हुनुहुन्थ्यो, अनुहार उत्साहविहीन देखिन्थ्यो। बहिन कान्ता निहुरिएर बैठक कोठामा राखिएका सोफाका खुम्चेका खोल मिलाउँदै थिए। सानी बहिन शान्ता ट्युबवेल नजिकै कलश र पूजाका भाँडा सफा गर्दै देखिन्थे। भाइ घरमा थिएन, सायद क्रिकेट खेल्न कतै गएको थियो। म दिक्क भएँ। फेरि पनि अपरिचित मानिसहरूको अगाडि बिकाउ वस्तुका रूपमा प्रस्तुत हुनुपर्ने बाध्यता र गर्नुपर्ने अभिनय सम्झेर मेरा हातपाउ फत्रक्क भएर गले, सुस्केर फुस्कियो। ठूलो खालको गङ्गटाले जिउ अठ्याए जस्तो भयो, घाँटी सुकेर आयो। घरभित्र पाइला अघि बढाउने मन लागेन। आमातिर फर्केर सोधेँ, के लेख्यो आवता, कसले लिएर आउने? मेरो स्वर निकै दबाएको थियो। तोरे गण्डकवाला मामा, गण्डकमा भएको तेरो मामाले, आमाले झर्केर भन्नुभयो, मतिर समेत नहेरी। आफ्नै छोरी बिकाउ हुन नसकेकोमा झाङ्गिएको उहाँको दिगदारी अनुहारभरि देखिन्थ्यो। गडबडार्ने उहाँको काम यन्त्रवत रूपमा चालु थियो। पुलुक्क हेरे सहाराको आसमा, कान्ता मुसुक्क हाँसी, बहिनको त्यो निश्चल हाँसोमा पनि मैले विष मिसिएको देखेँ। मन बाउडिएर आयो, चहराइरहेको घाउमा नुन खर्सानी दलिदिए जस्तो भयो, खप्नै सकिनँ। यसलाई पनि मेरो यत्रो आरिस, दिदीको चाँडै बियो भयो भने आफ्नो लागि बाटो खुल्छ भनेर दङ्ग परेकी हुनुपर्छ। मैले त्यसबेला यस्तै सोचेँ, कुरकुरे बैंस भर्खरै पार गरेकी ऊ मभन्दा निकै गोरी पनि छे। मलाई तिर्खा लागेको थियो तर भान्सामा पसिनँ। आफ्नो कोठामा पसेर हाते झोला फ्यात्त मेल्काइदिएँ। फोहोर झैँ लुगा पसिनाले भिजेका थिए तर फेर्ने जागर पनि ममा बाँकी रहेन। ओछ्यानमा पल्टिए, मलाई आफ्नो जिन्दगी नै धिक्कार लाग्यो। आखिर म किन छोरी भएर जन्मेँ? आफैदेखि दिक्क भएँ, आमा बुबालाई मनमनै गाली गरेँ। बरु म जन्मनुभन्दा पहिले अरू शिक्षित भनिने बाबुआमाहरूले जस्तै क्युरेट गरेर फालिदिएको भए नि हुन्थ्यो नि। तर पहिले मरिसकेका बाबु र हाम्रै भविष्यका लागि भनेर जीवन घिसारिरहेकी दुःखी आमालाई गाली गरेर पनि मेरो समस्याको निकास निस्कनेवाला थिएन। जे हुनु भइसकेको थियो, मलाई हेर्न केटोसहितको अपरिचित मानिसहरूको हुल आउने टुङ्गो लागिसकेको थियो। मनले नचाहे पनि श्रृङ्गार पटार गरेर उनीहरूका सामु जबरजस्ती अभिनय गर्नुपर्ने बाध्यता आइसकेको थियो। म सोचको तलाउमा डुबुल्की मार्न लागेँ। घाममा बाहिरबाट हिँडेर आएकी, त्यसै पनि जिउ गर्मी भइरहेको थियो। घरमा आएपछि झन् तातियो। ओछ्यानबाट जुरुक्क उठेर नुहाउन जान तयार भएँ। अचानक मेरा आँखा झ्याल बाहिर पुगे। छिमेकी बनबारी ठुलो बुबाको घर पछाडि बोटमा पाकेको मेवा कौवाले धमाधम खाइरहेको थियो। लुगा र सेम्पू बोकेर कल छेउमा रहेको बाथरुममा पुगेँ। त्यो बाथरुमको अवस्था देख्नासाथ मलाई हरेक पटक दिक्क लागेर आउँथ्यो। बुबा छँदै उहाँले प्लास्टिकका पुराना बोरा टाँगेर बनाउनु भएको आकाशे छानु भएको यो बाथरुम उहाँ बितेको सात वर्षपछिसम्म पनि व्यवस्थित गर्न सकिएको थिएन। आमाले पनि घरमा छोरीहरू तरुनी भइसक्यो भन्ने कुरा किन ख्याल नगर्नु भएको होला। मनमा नचाहिँदो आक्रोश उम्लियो। त्यही बेला पल्लो घरको आँगनबाट फुच्चे मोहनलालले मतिर पुलुक्क हेऱ्यो। मलाई फेरि झनक्क रिस उठेर आयो। ऊ आँगनमा बसेर बाँसका भाटा फुटाएर टाटी बनाउँदै थियो। मोरो केटीको जिउ हेर्न पाइने भयो भनेर मक्ख परेको हुनुपर्छ। म मनमा नै बरबराएँ तर आँखा जुधाउने साहस भएन। बाल्टीमा पानी थापेर जिउमा खन्याउन लाग्दा फेरि मेरो आँखा कौवा बसिरहेको मेवाको रुखमै पुगे। त्यो मेवा बोटमै पहेँलो भएको देख्नासाथ अस्तिकै दिन मैले बनबारी ठुलो बुबासँग मागेकी थिएँ। मोहनलाल मोराले बाँस छैन भनेर झारिदिनै मानेन। पाकेको मेवा बेकारमा खेर गयो। मनमा नै सोचेँ झार्ने बाँस नभएको बहाना गरेर सायद ऊ आफै खान चाहन्थ्यो कि। मैले फेरि बनबारी बाबुको आँगनतिर चियाएँ तर त्यहाँ मोहनलाल थिएन। स्कुल कलेज पढ्दा पुरुषहरूका लोभी आँखाले आफूलाई कति हेरे, कतिले जिब्रो पड्काए, लेख राख्न सम्भव हुने कुरै भएन। एक्लै दोक्लै हिँडेका युवतीहरूलाई जिस्काउनु, छेडखानी गर्नु, उनीहरूमा मानसिक आघात पुर्याउनु हाम्रो समाजको रीति नै भइसक्यो। तर बिहेका लागि हेर्न आउने न्यूमा औपचारिक रूपमै ममाथि मानसिक आघात पुर्याउन आउन लागेको चाहिँ त्यो पाँचौं समूह थियो। पहिलोचोटि मलाई हेर्न भनेर केटा र उसका आफन्तहरू आउने कुरा सुन्दा पटक्कै यस्तो भएको थिएन। मन चञ्चल र रोमाञ्चित भएको थियो। केटा कस्तो होला, उसको अगाडि कसरी जाने होला, उसलाई आँखा जुधाएर हेर्न मिल्ला कि नमिल्ला, उसले मलाई मन पराउला कि नपराउला, मन परायो भने बिहे अघि उसँग कुरा गर्न पाइयोला कि नपाइयोला, कुरा गर्न चाह्यो भने उसँग कसरी बोल्ने होला, के भनेर सम्बोधन गर्ने होला जस्ता अनगिन्ती प्रश्न पलाएका थिए। बिहे र त्यसपछिका बारेमा त झन् बढी बर्खे कुवामा पानी पलाए चाहिँ। साँच्चै भन्ने हो भने हरेक किशोरावस्थामा हरेक केटीले भावीपतिको बारेमा एकै खाले सपना सजाएका हुन्छन्। ऊ ह्यान्डसम होस्, जागिरे वा व्यापारी उद्योगपति होस्, धनी होस्, आफूभन्दा बढी नै पढे लेखेको होस्, आफूलाई असाध्यै माया गर्ने होस्, सरल होस्, सौम्य होस्, आफूले भनेका कुनै पनि कुरामा बाधा नहालोस्, बलिष्ठ अँगालोमा बाँधेर मायै मायाले चुमोस्, बिहान उसलाई बेटी बनाएर झकझकाउँदै उठाउँ, उठेर उसले गहिरो चुम्बन गरोस्, अफिस जाने बेलामा उसको टाइको खोकुलो नट बाँधिदिउँ, बेला बखत बाहिरतिर टुरमा लैजाओस्, आफ्ना केसमा औँला घुसाइरहेको बखत रौँले भरिएको उसको खुल्ला छातीमा शिर अडाएर सुमसुमाउन पाऊ, यति माया गरोस् कि उसको माया पाएर दुनियाँ बिर्सन सकौँ, आदि इत्यादि। त्यो बेला मेरो मनमा पनि त्यही खालका सपना थिए। अघिल्लो रात मनमा यस्तै कुरा खेलाउँदा खेलाउँदै मैले निदाउनै बिर्सेकी थिएँ। यो कुरा म आइए दोस्रो वर्ष पढ्दै गर्दाको। भोलिपल्ट पनि मेरो मनले बुर्कुसी मारिरहेको थियो। बिगौती दुध खाइरहेको गाईको बाछु चाहिँ केटा लिएर फुपू फुपा कतिखेर आइपुग्नु होला भनेर छटपटाएकी थिएँ। प्रत्येक सेकेन्ड मेरो लागि महिना जत्तिकै लामो लागिरहेको थियो। सोफिया, पिङ्की, सोनु लगायतका कलेजका साथीहरूले समेत जिस्काएर हैरान पारेका थिए। साउन चार गते सोमबारको दिन थियो। त्यो म बिहानीदेखि नुहाई धुवाई गरेर व्रत बसेकी थिएँ, शिवजीको व्रत। मैले थाहा पाएदेखि हरेक सोमबार व्रत बसिरहेकी थिएँ। साँच्चै भन्यो भने मलाई 9-10 वर्षकै उमेरदेखि शिवजीको व्रत बस्न लगाइएको थियो। त्यसबेला मलाई बताइएको थियो, चोखो नितो भएर हरेक सोमबार व्रत बस्यो भने शिवजी जस्तै सुशील र सुयोग्य पति पाइन्छ। त्यसबेला म अबोध जस्तै थिएँ। आमा, छिमेकी काकी, बढी आमा र फुपूहरूले भनेका कुरा सत्य हो जस्तै लागेको थियो। उहाँहरूले निष्ठापूर्वक व्रत बसेको देखेर पनि पत्याएकी थिएँ। तर जब पहिलोपटक मलाई हेर्न भनेर आएको केटाको अनुहार देखेँ, व्रत र त्यसको फल प्राप्तिको प्रतिको मेरो विश्वास एकाएक चकनाचुर भयो। लोहरोको चोट लागेको चुडी जाएँ। त्यसपछि केही हप्तासम्म मैले व्रत बस्न छाडिदिएँ। साँच्चै भन्ने हो भने भगवान्प्रतिको मेरो विश्वास नै भत्ताभङ्ग भयो। गएको वैशाखमा हुरीले उडाएको छिमेकी ब्रिजलाल यादवको फुसको घर चाहिँ 2-3 हप्तासम्म त आमाले थाहा पनि पाउनु भएन। जब थाहा पाउनु भयो, साह्रै नमिठोसँग गाली गर्नुभयो। तर मैले भनिदिएँ, हाम्रा त अब यी पवनी ओबनीमा विश्वासै नहोला, मलाई त अब व्रतसतमा विश्वासै छैन। मेरो कुरा सुनेर आमाले साह्रै मन दुखाउनु भयो। अभिनेश्य भगवान् पर भरोसा नराख बुत, बेटी तोरा के बहुत दुःख होइ, अहिलेदेखि भगवान्माथि भरोसा राख्न छाडिस् भने पछि दुःख पाउँछ छोरी, भन्न थाल्नुभयो। मेरो कुरा सुनेर आमाले साह्रै मन दुखाउनु भयो। दुःख होइ त हाम्रै नै होइ, रौवाकै का मतलब, दुःख पाए मैले पाउँछु, तपाईँहरूलाई के मतलब? मैले रुखको जवाफ फर्काएँ। मेरो कुरा सुनेपछि सुख सुकाउँदै रुन थाल्नुभयो। उहाँको अनुहार दिनभरि जसो नै कुनै ठुलै शोक परे जस्तो भइरह्यो। खाना पनि राम्ररी खानु भएन, कडेरी हेर्न कलैया जानुपर्ने काम थियो, त्यहाँ पनि जानु भएन। हाम्रो समाजमा छोरी जन्माउनु आमा बाबुका लागि ठुलो चिन्ताको विषय हुने गर्दछ। बिना आक्षेप हुर्काउन र बिहेदान गर्नमा हुने हैरानीका कारण बिहेपछि छोरीहरू स्वावलम्बी बन्न सक्छन् कि सक्दैनन्, सुख पाउँछन् कि पाउँदैनन् भन्ने कुरा त झन् धेरै परका विषय। म त फेरि बुबा समेत किशोरावस्थामै गुमाएकी मान्छे, भाइ बहिनीलाई हुर्काउने, बढाउने, पढाउने सबै काम आमाले नै गर्दै हुनुहुन्थ्यो। बुबाको अभाव खड्किन दिनुभएको थिएन। आमाको हामीप्रतिको त्याग र लगानी सम्झेपछि मलाई ग्लानी भएर आयो। बेकारमा मुखमुखै लागेछु जस्तो लाग्यो। त्यसपछि मैले आमाको मन राखिदिनका लागि भए पनि व्रत लिइदिन थालेँ। त्यसपछि आमाले भनेका कुरामा कहिले जवाफ पनि फर्काएकी छैन। घरमा भएका बेला अझै पनि व्रत लिइदिन्छु आमाका लागि, तर म आफैलाई चाहिँ व्रतप्रति विश्वास छैन। मन उहिले मरिसक्यो। हाम्रा हिन्दू दिदी बहिनीहरू सोमबारको व्रत किन बस्छन् थाहा छ, शिवजी जस्तै पति पाइयोस् भनेर। तर शिवजीको चरित्र कस्तो छ, भाङ दत्तुरो खाएर नसाचुर भएर जिउमा खरानी घसेर नाङ्गै बोतुङ्गै साँडे चढेर हिँड्ने, सनक चढ्नासाथ निर्दोष पत्नी पार्वतीलाई सताउने, गणेश जस्ता चाकडी बा छोरालाई वरदान दिने, कुमार जस्ता मेहनतीलाई उपेक्षा गर्ने, रिस उठ्नासाथ आफ्नो शक्ति देखाइहाल्ने पशु प्रवृत्तिको मालिक, उग्र सनकाह र उन्मादी, वास्तवमा मलाई त्यस्तो नसाप्रेमी र सनकाह पति चाहिएको थिएन र छैन। त्यसकारण पनि मलाई सोमबारको व्रत बस्ने मनै भएन। वीरगंजके श्रीपुरमे घरबा मेगा उलन मेलके पिछडी रौतहटके गरुडामे पुराना घर आ खेतीपाती बा बीए पासबा डाबर नेपालमे काम करेला बाप मतारीके एकलौता बेटा ह्यान्डसम बा आ दिदी बहिन सबके बिहा हो गेल बा कहीं ऊ तुहरा के पसंद कर ली तो तुहरा भागे सुधर जाई। वीरगंज को श्रीपुर में घर हो मेगा उल को पछाड़ी रौतर को गरुड़ा में पुरानो घर र खेती पनि छ। बीए पास गरेको डाबर नेपालमा काम गर्छ। बाबुआमा को एक्लो छोरो ह्यान्डसम छ। दिदी पनि दुईटीको बीए भइसकेको तलाई मन पराइदिए भने तेरो भाग्य सप्रिन्छ। हेर्न आउने पहिलो केटाको बारेमा मलाई यस्तै बताइएको थियो। म पनि मक्ख परेकी थिएँ सुखद दिनको परिकल्पनामा। मैले आफ्नै दिदीको मग्नीको क्षण पनि देखेकी थिएँ। छिमेकी दिदीहरूको मग्नी भएको पनि देखेकै हुँ। तर अरूको देख्नु र स्वयं आफूले भोग्नु फरक हुने रहेछ, खोला र बगर जस्तो। त्यसबेला मलाई साँच्चै छटपटी भएको थियो। आफूलाई हेर्न आउने केटालाई कल्पिएर मन तडपिएको थियो। आफन्तहरूका कुराले मलाई पनि थप कौतूहल जन्माएको थियो। केटासँग मैले चिनेका मान्छेहरू आउने हुन् कि उनीहरूले के गर्ने हुन्, उनीहरूको सामु कसरी जाने, सोधेको प्रश्नमा कसरी जवाफ दिने आदि। फूल आम के पाता आ पानी के कलश हाथ में लेके माथा नीचा करके संस्कारी लैकी जैसन लवे लवे जैया लड़का के आगे जाके कलशा नीचा होशियारी से रख दिया। ओकरा बाद लवे से आके लड़कन के सामने में कुर्सी से बैठिया दाँत देखा के मत हँसिया कुछो पूछी तो सोच समझ के मात्र जवाफ दिए लवसेना बोलिया। फूल आँपको पात्र पानी राखेको कलश दुई हातले बोकेर बिरालोका चालले बिस्तारै जाने, केटाको अगाडि लगेर होसियारीसँग राख्ने, त्यसपछि बिस्तारै आएर केटाको सामुन्नेको कुर्सीमा बस्ने, दाँत देखाएर नहाँस्ने, केही सोध्यो भने शब्द शब्द तौलेर मात्र जवाफ दिने। पहिलोपटक रातो साडी लगाएर श्रृङ्गार गरिदिँदै गर्दा दिदी फुफू र छिमेकी काकीहरूले सम्झाएका थिए। त्यसबेला मनमा ठूलै उत्साह थियो। त्यसैले मैले ती शब्दहरू एक एक गरी कण्ठस्थ पारेकी थिएँ एसएलसी दिने बेलामा गणितका सूत्र झैँ घोकेर। त्यो दिन हाम्रो घर उत्सवमय भएको थियो। आफन्तहरू र छिमेकीहरूको ओहिरो नै लागेको थियो। भान्साबाट मिठा मिठा पकवानको सुगन्ध आइरहेको थियो। दिदी बिनाजुले खबर ल्याए अनुसार केटो पछि बेलुकी 4 बजे आउनेवाला थियो। तर मलाई दिउँसो 12 बजेदेखि नै साडी चोलो लगाइदिएर श्रृङ्गार पटार गरेर राखिएको थियो। मानौ म बेहुली नै हुँ। तर कति पनि दिक्क भएकी थिइनँ म। मन चञ्चल भइरहेको थियो। उमेर बिर्सेर किशोर भएमा रमाइरहेको थियो। केटो पछि झन्डै 4:45 मात्र आइपुग्यो भारतीय नम्बर प्लेट भएको गाडी लिएर। आँगनमा गाडी रोकिन साथ घरमा छिमेकीहरूको खाँदा खाँदै भयो। बुढाबुढी केटाकेटी सबै धुइरो लागे। घरभित्र भएका आफन्तहरू बीच पनि झ्यालबाट चियाएर केटो र उसँग आएका मानिसहरूलाई हेर्ने तछाड मछाड भयो। मान्छेहरू झ्यालको रडमा यसरी झुन्डिएका थिए कि मलाई त 4 इन्चको इँठाको पर्खालमा जडान गरेको झ्याल पनि भत्किन्छ जस्तो लाग्यो। मानौ हाम्रो घरमा ठुलै उत्सव हुँदैछ। मेरो मनमा पनि कौतूहल झुल्किरहेको थियो। बाहिर आँखा ओछ्याउन आतुर भइरहेको थिएँ। तर अरूले जसरी हेर्नु अशोभनीय हुने भएकाले म चुपचाप बसिरहेँ, केही थाहा नपाए जस्तो गर्दै। केटोपक्षलाई भित्र बसाइसकेपछि बिनाजुले केटोपक्षसँग आमाको परिचय गराउनु भएको कुरा भित्रैबाट थाहा पाएँ। बैठक कोठा मेरो कोठासँगै छ। त्यसपछि उनीहरूको स्वागतका लागि बहिन कान्ताले शरबत पानी लिएर गई। लैका त बडा निमन बा, तोरा के पसन्द गर्ली त तुहार किस्मतै खुल जाई। केटो त निकै राम्रो छ, तँलाई मन पराइदियो भने तेरो भाग्य सप्रिन्छ। छिमेकी काकीले मेरो छेउमा आएर फुसफुसी स्वरमा भन्नुभयो। एकैछिनको भलाको सारीपछि बिनाजुले बैठक कोठाबाटै मलाई ल्याउन अराउनु भयो। म चुपचाप अघि बढेँ। अघि दिदी फुपूहरूले सिकाएको कुरा सम्झाउँदै बैठक कोठाभित्र पस्ना साथ मैले घुम्टोभित्रबाट चोरी आँखाले केटाको मुहारमा पुलुक्क हेरेँ। करिब 5 फुट 3 इन्चको सामान्य कद, बिचमा सिउँदो राखेर कोरेको निधार छोपिने कपाल, आँखामा कालो चस्मा, डेब्रा ओठ, नाकको देब्रेपट्टि कालो कोठी, जिउमा खरानी रङको सुट टाई, उसको अनुहार देख्न साथ मलाई भनन्न भएर रिङ्गट लागेर आयो। एउटा विशालु सर्प फणा उठाएर डस्न ठिक्क परे जस्तै लाग्यो। आँखा वरिपरि अँध्यारो पोतियो, पाइला लर्खरिए जस्तो भयो। जसो तसो सम्हालिए, केटा बसेको अघिल्तिर कलश राखिसकेपछि म उसको सामान्यमा आएर बसेँ। मैले देखेको कुरा सत्य नभइदिए हुन्थ्यो जस्तै लाग्यो। आँखा चिम्लेर मैले मनमा नै भगवान् पुकारेँ, कतै त्यो केटा होइन कि, मेरो मनले आशाको झिल्को देखायो। मैले फेरि केटाको अनुहारमा आँखा जुदाउने साहस गरेँ, देखेको कुरा सत्य नभइदियोस् भन्नका लागि। तर मैले देखेको दृश्य झन् वेदवाणीभन्दा ठूलो सत्य भनेर मेरो सामु तिर्सियो। त्यसपछि त मलाई पृथ्वी नै फनफनी घुमे जस्तो लाग्यो, टेकेको जमिन भाषिए जस्तो भयो। आँखा वरिपरि दिउँसै औँसी छायो, ओठ तालु सबै सुकेर आयो, घुम्टो फ्याँकेर अहिले हिँड्नु जस्तो लाग्यो। मेरा लागि मग्नीको त्यो घटना पहिलो गाँसमै झिँगा जस्तो भएको थियो। एउटा घिनलाग्दो मान्छेका सामु उसकी सम्भावित दुलैको रूपमा प्रस्तुत हुनुपर्ला भनेर कहिले चिताउँदै चिताएकी थिएन। त्यो त्यही केटो थियो जसले एक वर्ष अघि प्रेमको बहानामा परवानीपुर घर भएकी मेरी साथी पुष्पालाई दोजिया बनाएर आत्महत्या गर्न बाध्य पारेको थियो। तर म सम्हालिएँ, सम्हालिनै परेको थियो। केटाको विगत थाहा पाएर पनि नपाए चाहिँ गर्नु परेको थियो मैले। कार्यक्रम श्रुति सम्वेकमा अहिले तपाईँले सुनिरहनु भएको वाचन कृष्ण अविरलको उपन्यास लालचुडीको वाचन हो। यसको बाँकी अंश केही बेरमा वाचन हुनेछ, उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा, प्रश्न विचार, उज्यालो 90 नेटवर्क।
कार्यक्रम श्रोति सम्वेकमा पुनः स्वागत छ। तपाईँ अहिले उज्यालो 90 नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ कार्यक्रम श्रोति सम्वेक सुन्दै हुनुहुन्छ। श्रोति सम्वेकमा हामी कृष्ण अविरलको उपन्यास लालचुडीको वाचन सुनिरहेका छौं। यसको बाँकी अंश अब वाचन हुन्छ।
मोर पापी जिया नहीं माने, 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 मोर पापी।
तू जेठ महीना थियो, पानी नपरेकोले गर्मी प्रचण्ड रूपले उर्लिएको थियो। पङ्खा चलाए पनि कोठाभित्र हपहपी बाफ चलिरहेको थियो। पर बारीमा छिमेकीहरूले लगाएका मकैका बोट फल नलाग्दै सुक्न लागेका थिए। केटासँग आएकाहरू र मेरा आफन्तहरूले खडेरी र त्यसले पारेको असरकै विषयमा कुरा गरे। बाह्य वातावरण जस्तै गुम्सिएर हपहपी भइरहेको थियो मेरो मन पनि। त्यो केटा र त्यसका आफन्तहरूका सामु बस्न सकस भइरहेको थियो। पसिनाले नुहाइरहेकी थिए, तर अग्रजहरूको अनुमति बिना आफू खुसी उठेर हिँड्नु शिष्टता थर्दैनथ्यो। त्यसैले म चुपचाप बसिरहेँ। सामान्यमा मलाई हेर्न आएको केटो मुस्कुराइरहेको थियो, तर मेरो आँखामा पुष्पाको निर्दोष अनुहार झलझली आइरहेको थियो। करिब 15 मिनटपछि केटा पक्षकै एकजना अर्धवृद्ध पुरुषले केटालाई सोधे, कह त बाबु, तोरा के लैकी कैसन लागल, भन त बाबु, तँलाई केटी कस्तो लाग्यो। रातो पारेको कपाल, आँखामा कालै चस्मा, बिफर लागेको छाकटी अनुहार भएका ती अर्धवृद्धको प्रश्नपछि केटो निर्धक्क भएर बोल्यो, फोटोमै त निम्ने लागल रहे, बाकिर दाँत फाटल वा, आ रङ्गोमै करिया बेसी वा। फोटोमा हेर्दा त राम्री नै लागेको थियो, तर दाँत फाटेको रहेछ, रूप पनि अलि बढी काली लाग्यो। मैले रिसले तोरीको फूल देखेँ, मानव मेरो रूपमाथि खोट लगाउन उसलाई कुनै सङ्कोच छैन। निर्लज्जपनको पनि हद हुन्छ नि, आफ्नो चरित्र नहेर्ने फटा। मैले पनि उसलाई मनमनै गाली गरेँ। थाहै नपाई मेरा बङ्गारा घर्षण गर्न पुगेछन्। यद्यपि म उनीहरूका सामु तपस्वी बुद्ध बनिरहेँ, मानौ म भित्र आत्मस्वाभिमान नै छैन। अहिले सम्झन्छु कि केटाहरू त्यो हदसम्मका अशिष्ट अभद्र र अरूको आत्मसम्मानको ख्याल नगर्ने निच पनि हुन सक्छन्। पत्याउन मन लाग्दैन, तर कसरी नपत्याउँ आफ्नै बगाईलाई। उसका शब्द तातो झिर बनेर मेरा कानभित्र घरिघरि पसिरहे, झसङ्ग झसङ्ग भइरहे, घरिघरि तर्सिरहे। हाम्रो भोजपुरी समाजमा बिहे गर्नु अघि केटा पक्षले केटीको फोटो घरमै मगाएर हेर्छन्। तर त्यो फोटो हेर्ने कुरा औपचारिकता मात्रै हुन्छ, किनकि उनीहरू केटीको रूप र चालचलनलाई भन्दा बढी दहेजलाई प्राथमिकता दिन्छन्। अपेक्षा गरे अनुसारको दहेज दिन सक्ने परिवारकी केटी मात्रै उनीहरूको प्राथमिकताभित्र पर्छ। त्यसरी केटा छानिसकेपछि मात्रै उनीहरू केटीको घरमा आउँछन्। त्यसरी घरमा आएको केटाले मग्नीको टुङ्गो गर्नै पर्छ। कथम कदाचित कुनै बाहना बनाएर मग्नीको टुङ्गो नगरी फर्क्यो भने केटीको इज्जत गएको र उसको कुल घरानाको बदनामी भएको ठानिन्छ। तर ऊ मेरो रूपमा खोट देखाएर पन्छिन खोज्दै थियो। आमा र आफन्तहरू चिन्तित भइसक्नु भएको थियो, तर त्यसमा मलाई कुनै चिन्ता लागिरहेको थिएन। घुमाउरो शब्दमा कुरूप रहेछ भनेकोमा पनि चित्त दुखेन। आफ्नो बेजती हुने भयले पनि पोलेन, बरु एउटा अपराधीकी स्वास्नी हुनबाट बच्न सकेकोमा मेरो मन प्रफुल्लित भइरह्यो। साँच्ची उसले मलाई मन पराइदिएर बिहेको टुङ्गो गरिदिएको भए मैले आत्महत्या गर्नुभएको कुनै उपाय हुँदैन थियो, किनकि केटा पक्षले मन पराइसकेपछि मेरा अभिभावकले असहमति जनाउने ठाउँै रहन्न थियो। म विद्रोह गर्न सक्दिनँ थिएँ। उता भिनाजु फुफाहरू चाहिँ केटालाई रूपभन्दा महत्त्वपूर्ण केटीको चरित्र हो भनेर सम्झाउन खोज्दै हुनुहुन्थ्यो, तर ऊ र उसका आफन्तहरूले सम्झने लक्षण देखाइरहेका थिएनन्। लगत्तै मलाई भित्र आफ्नो कोठामा जाने अनुमति दिइयो। त्यो बेला मलाई धुवै धुवाँले गुम्सेको कोठाबाट निस्किए जस्तै लाग्यो। आफ्नो कोठामा पुग्न साथ लामो श्वास फेरे अनि लगाइदिएको साडी एकै झमटमा खोलेर कुनातिर मिर्काइदिएँ। घर बस्दा लगाउने लुगा लगाएँ, अनुहारको मेकअप पनि धमाधम पुस्न थालेँ। मेरो चाला देखेर दिदी काकी र साथीहरू छक्क परे। दिदीले फुसफुसी स्वरमा हप्काउँदै भनी, तू एका कहिलु हँ, यो तैँले के गरे कि हँ? मैले उसको प्रश्नको जवाफ दिन आवश्यक ठानिनँ। बोको बाघले चाहिँ झम्टिएँ, ओकरा लङ्गा हाम्रा फोटो भेजिने त हाम्रा के ओकर फोटो काहे न देखावल गइल? त्यसलाई मेरो फोटो पठाउनुहुन्थ्यो भने मैले त्यसको फोटो पहिले किन हेर्न पाइनँ? काहेका भइन्जे, किन के भयो र? ढोकाबाट भित्रै पस्दै गर्दा फुपूले मन्द स्वरमा सोध्नुभयो। उहाँ पनि बैठक कोठामा आवाज पुग्ला भनेर सतर्क हुनुहुन्थ्यो। यदि हम ऊ जाली बदमासकै फोटो पहिले ही देखले रहती त ओकर के हम यहाँ आव ही नदेती। यदि मैले त्यो जाली बदमासको फोटो पहिले हेर्न पाउँथेँ भने त्यसलाई म यहाँ आउने मौकै दिने थिइनँ। ओछ्यानको छेउमा बस्दै गर्दा मैले भने, है एका कात बाउ, होइन के भन्दैछ यो? आकस्मिक रूपमा आइपुग्नु भएकी आमाले अँध्यारो अनुहारमा भन्नुभयो, दिमाग त ठिक बानु, दिमाग त ठिक छ। म केही बोलिनँ, आँखाबाट आक्रोशका आँसु झर्न लागे। बगबगी उम्लिएको तातो पानी पोखिए जस्तो शरीर तात्तिएर आयो। अडिएर बस्नै सकिनँ, ओछ्यानमा घोप्टो परिरहेँ। त्यसपछि केटा पक्षीसँग के कुरा भयो चासो पनि लिइनँ।
Yeah, Adonis!
मेरो कोठामा थुप्रिएकाहरू बाहिर निस्केपछि उठेर मैले चुकुल लगाएँ। ओछ्यानमा ढल्किएर पश्चिम आकाशतिर हेरेँ। बादलमा डुब्न लागेको घामको किरणले ज्वालामुखी विस्फोट भइरहेको जस्तो आकृति सिर्जना गरेको थियो। म त्यही प्राकृतिक क्यानभासको दृश्य हेर्दै टोलाइरहेँ। मनलाई अल्मल्याउन थालेँ। बेलुका बहिनका मुखबाट थाहा पाएँ। बिनाजुर फुपाहरूले कति सम्झाउन खोज्दा पनि उनीहरू खुल्लम खुल्ला रूपमा मेरो कालो वर्णमाथि समेत खोट लगाएर हिँडेछन्। बरु घरखेत बन्धक राखेर भए पनि माघेभन्दा बढी दहेज दिन्छौँ। हाम्रो परिवारको बेइज्जती गर्ने काम नगरिदिनुहोस् भनेर जेठो मामाले खुट्टामा ढोक्न खोज्दा पनि टेरिनछन्। पहिलो पटक त्यसमा पनि अल्लारी उमेर भएर होला त्यो घटनाले तत्काल मलाई कुनै असर गरेन। बरु मेरो आफन्तजनहरूले साह्रै ठूलो अपमान महसुस गर्नुभएछ। गाउँ समाजमा आफ्नो परिवारको बेइज्जती भएको ठानेर आमा त झन् चोकाकुल नै हुनुभयो। केटाहरू फर्कन साथ ओछ्यानमा गई घोप्टो परेर सुत्नुभयो। त्यो साँझ खाना खान बोलाउँदा पनि खान मन छैन तिमीहरू खाऊ भन्नुभयो। तर मलाई अहिलेसम्म पनि पछुतो लागिरहेको छ। त्यो केटाको मुखेन्जी त अपराधी होस् त्यसकारण तैँले मन पराए पनि म तँसँग बिहे गर्न सक्दिनँ भन्न नसकेकोमा। हर रात मुंह में बेसन बेसन लगा के सुतिया, सवेरे उठ के ओकरा धो के दूध के छाली मली, आ घाम में घर से बाहर निकले के बाद छाता लेके चली। अनुहारमा बेलुका बेलुका बेसन लगाएर सुत्ने अनि बिहान मुख धोइसकेपछि दुधको क्रिम दल्ने गर्नुहोस् अनि गर्मीमा बाहिर हिँड्दा सधैँ छाता लिएर हिँड्ने गर्नुहोस्। बेलुका बिदा हुने बेलामा माइजूले अनुहार गोरो बनाउने सुझाव दिनुभयो। मेरो कालो रूपप्रतिको उहाँको चिन्ता आफ्नो ठाउँमा उचित थियो होला। मलाई भने भनन्न रिस उठेर आयो तर जवाफ फर्काइन। म अरूभन्दा अलिक काली छु भन्ने त थाहा थियो तर केटाहरूले मनै नपराउने निस्तर्की काली छु जस्तो चाहिँ लागेको थिएन। म सोच्थेँ मेरो जस्तै वर्ण भएको मन सफा भएको केटो पनि त धरतीमा कहीँ कतै जन्मिएको होला नि। लाग्थ्यो रूपभन्दा ठूलो कुरा त मन हो। रूप भन्ने कुरा त अस्थायी हो क्षणिक हो। मनको पवित्रताका अगाडि रूप गौण हुन्छ। मनको पवित्रता खोज्ने केटो पनि त पाइएला तर होइन रहेछ। माइजोर हिँडिसकेपछि उहाँले भनेका कुराले मेरो छाती पोल्न थाल्यो। उठेर स्टिल दराजमा जडित ऐनाका अगाडि उभिए। आफ्नो अनुहार राम्ररी निहालेँ। मानौ त्यसअघि मैले आफ्नो अनुहार त्यसरी निहालेकै थिइनँ। अनि आफैले आफैसँग सोधेँ के म केटाहरूले मनै नपराउने स्तरकी काली छु। अह स्वीकार्न मन लागेन। हुन पनि स्कुल कलेज पढ्दा ताका मलाई जिस्काउने केटाहरूको खाँचो थिएन। यदि म हेर्नै नहुने कुरूप भएकी भए त केटाहरूले पक्कै पनि केटाहरूले त्यसरी जिस्काउने थिएनन् होला। भर्खरै कलेज जान थालेपछिको कुरा हो। साथी पिङ्की र म घरमा जानकारी दिइवरि किनमेलका लागि रक्सोल गरेर फर्केका थियौँ। असार मध्यतिरको बेला थियो। मैले पहेँलो कलरको कुर्ता लगाएकी थिएँ। पिङ्कीले क्रिम कलरको टी सर्ट र कसिलो प्यान्ट। रक्सोल पुगेर फर्केपछि वीरगन्ज घुमघाम गर्न थाल्यौँ। मा स्थान मन्दिरभन्दा अगाडि सडकको छेउमा बसेर पानीपुरी खाइरहेका बेला सडक पेटीमा बसेका केटाहरूले मलाई बोलबम भन्दै जिस्काए। पहिले त मैले थाहै पाइनँ। पिङ्कीले भनेपछि मात्र थाहा पाएँ। त्यसपछि हामी वास्तै नगर हिँड्यौँ। घर आउने टेम्पू चढ्नका लागि घण्टाघरतिर आउँदै गर्दा पिङ्कीले गुनासो गरी अनुहार अँध्यारो पारेर उसले भने हाम्रो के पियर समेज कुरुवाल पेने रहल। मैले पनि पहेँलो कुर्ता सुरुवाल लगाउनु पर्ने रहेछ। केटाहरूले नजिस्काएकोमा उसलाई ठुलै चिन्ता परेको रहेछ। म धितमरुन्जेल हाँसे। मलाई उसको कुरा अनौठो लाग्यो। साँच्चै त्यसपछि उसले क्रिम कलरको त्यो टी सर्ट लगाएको कहिल्यै देखिन। सुन्दरताको कुरा गर्दा एउटा भनाइ नै छ, नचर्किएको हात्ती दाँत हुँदैन। यद्यपि हरेक मान्छेले आफूलाई अब्बल ठान्छन्, त्यो सुन्दरतामा मात्र होइन, बौद्धिकता, नैतिकता र इमान्दारीमा पनि लागू हुन्छ। यो मानवीय गुण हो। तर म तटस्थ हुन खोजेँ, कोही अरू नै भएर मेरो रूप हेर्न थाले। मेरो स्वाभिमानी मनले उत्तर दियो, अब्बल दर्जाकी सुन्दरी नभए पनि त कुरूप चाहिँ छैनस्। त्यसो भए मलाई हेर्न आउने केटोले किन काली भई भनेर गयो त? फेरि अर्को प्रश्न उब्जियो, त्यो केटो आफू कुरूप हुनुको प्रमाण हो? मेरो अन्तर्मनले भन्यो, बाहिरी रूप सुन्दर भएर के भयो, त्यो केटो कति कुरूप छ भन्ने कुरा तैँले निहाल्ने प्रयास गरिस्? त्यसपछि त म आफै झस्केँ। वास्तवमा यो पाटोबाट त मैले त्यो मान्छेलाई निहाल्ने प्रयास गरेकी थिइनँ। भोलिपल्टदेखि त मैले घरबाट बाहिर निस्कनु समेत भएन, कारण मग्नी गर्न आएको केटो फर्केको साँझदेखि गाउँमा मेरो विषयलाई लिएर अनेक खाली टिका टिप्पणी सुरु भएछ। कतिपय आरिसेहरूले मेरो खेदो पाइलो नै गर्न थालेछन्। ज्योतिकी देख आइल लैका त ज्योति करिया दाँत फाटल वा कहेके निमन से बिना देखल छोडके चल गए। ज्योतिलाई हेर्न आएको केटाले त काली र दाँत फाटेकी भए भनेर राम्ररी हेर्दैन हिँडेछ। कोइला जैसन लड़की से आजू के जमाना में केवन विवाह करी हाँ वैसन आके फुटल आई तब देखते में कोइला जस्ती काली केटी आज को जमा में कसले बिहे उई आंखा फुटे आए बनी मत कसले खिशी उड़ाए गांव में शत्रु मात्र हुँदैनन् शुभचिंतक उनीहरूले आएर मेरा बारे में भएका टीका टिप्पणी आमालाई हुबहु सुनाउन थाले। इस घटना ने बलिरहेको उहाँको मन को आगो में घिउ थपिदे जस्तो भयो। सुनाउन आउने अगाडिको घरकी काकीसँग भन्नुभयो, हमार बेटी के बिहा हो कि चाहे न हो कि वो किने के का मतलब दोस्रो के बाद काटे ही मैं आपन बड़प्पन सोचे वाला हूं मेरी छोरी को बीहे होस् कि नहोस् उनीहरूलाई के खाँचो अर्का को कुरा काट्दा आफूलाई ठूलो भएको ठानिएहरू। उहाँहरू बीचका कुरा टोका बाहिरबाट मैले सुनिरहेँ। मलाई पहिलोपटक थाहा भयो म काली भएकोमा आमालाई ठुलै चिन्ता रहेछ। उहाँ सुस्तरी भन्दै हुनुहुन्थ्यो, दोस्रो कवनो बेटा बेटी ऐसन नै खे इहे एगो बेटी कैसे करिया जन्म गइल, अरू कुनै छोराछोरी यस्ता छैनन्, त्यही एउटी छोरी चाहिँ कसरी काली जन्मी। हुन त एउटै रुखका हजारौं पातमा दुरुस्तै मिल्ने कुनै हुँदैनन् भने दिदी र भाइ बहिनीसँग मेरो छालाको रङ नमिल्नु कुनै अनौठो कुरा होइन। तर यो विषयलाई लिएर छरछिमेकीहरूले पहिलेदेखि नाना थरी कुरा गर्थे, सायद आमामा पनि त्यसैको असर परेको थियो। चिन्ता सुनिसकेपछि मैले फेरि एकपटक कोठामा गएर ऐनामा आफ्नो मुहार निहालेँ। त्यसअघिसम्म म आफूलाई सामान्य काली ठान्थेँ, माटोको रङ जस्तै, तर त्यसपटक भने मलाई आफू साँच्चै निखर काली रहेछु जस्तो लाग्यो। आफूलाई साँच्चै अङ्गार जस्तै देख्न थालेँ। छाती पोलेर आयो, म निकै छटपटिएँ। बाहिर कलमा गएर तीन गिलास पानी कटकटी पिएँ, तर पनि छाती पोल्न छाडेन। म आफ्नो रूप चाहेर पनि बदल्न सक्दिनँ। प्लास्टिक सर्जरी गर्ने आर्थिक हैसियत मसँग थिएन र छैन, तर मन बलियो बनाउन सक्थे। त्यसका लागि मैले स्कुल पढ्दाका बेला साइन्स पढाउने शर्मा सरले भनेका शब्दहरू सम्झे। बेला वकत भन्नुहुन्थ्यो, माटी धरती हे, माटी अन्नदाता हे, माटी घर हे आ माटी भर हे, माटी मन हे, माटी जीवन हे, माटी शान हे, माटी वरदान हे, जिन्दगीला खाली ना मरला के बाद देवी ठाव देने वाली है माटी माटी बिना हमने के जिंदगी सोच ही ना सकल जाई वही से माटी के घृणा करे वाला आ माटी के रंग के दोषे वाला कहल जीवन आ जगत के बुझे न सकल स्वार्थी आ अज्ञानी हुन्छन् माटो धरती हो माटो अन्नदाता हो माटो टेक्ने ठाउँ हो माटो घर हो माटो भर हो माटो मन हो माटो जीवन हो माटो शान हो माटो वरदान हो बाँच्ने मात्र होइन मरेपछि मिल्ने ठाउँ हो माटो बिना हाम्रो जीवन कल्पना पनि गर्न सकिन्न त्यसैले माटोलाई घृणा गर्नेहरू माटोको रङलाई हेला गर्नेहरू भनेका जीवन र जगतलाई नबुझेका स्वार्थीहरू हुन् अज्ञानीहरू हुन् श्रुति सम्वेकमा यतिन्जेल तपाईँ कृष्ण अविरलको उपन्यास लालछुडीको वाचन सुन्दै हुनुहुन्थ्यो यो वाचनसँगै आजलाई श्रुति सम्वेकको समय सकिँदैछ कार्यक्रमबारे तपाईँका सल्लाह सुझाव वा प्रतिक्रियाका लागि हाम्रो ठेगाना कार्यक्रम श्रुति सम्वेक उज्यालो 90 नेटवर्क पोस्ट बक्स नम्बर 6469 काठमाडौँ इमेलका लागि श्रुति एट युएनएन डट कम डट एनपी हौस् त अर्को साता कृष्ण अविरलको उपन्यास लालचुडीको तेस्रो श्रृङ्खला लिएर आउनेछौं त्यसअघि शुक्रबारको श्रुति सम्वेकमा अमर न्यौपानेको उपन्यास सेतो धरतीको वाचन हुनेछ तबसम्मका लागि प्राविधिक साथी सशिन्द्र गौतम र म अच्युत घिमिरे बिदा चाहन्छौ शुभरात्रि